9 जुलाई को, एक नहीं जुलाई अगस्त एग्जैक्टली, तकरीबन एक महीना पहले जारी किया गया था। इन डाक टिकटों पर वाज़े तौर पर पाकिस्तान को यौम आज़ादी 15 अगस्त ही दर्ज है। अब इसका मकसद है कि जुलाई 9 से लेके 14 अगस्त 1948 के बीच में समथिंग हैपेंड, जिसकी वजह से ये मरासला भेजा गया कि पाकिस्तान अपना जो पहला यौम पैदाइश है वो 14 अगस्त को मनाएगा नागजीर वजूहात की बिना पे। और फिर उसमें तरमीम की गई कि पहली दफ़ा नहीं बल्कि फिर उसके बाद हमेशा, कायदे आज़म मोहम्मद अली जिन्ना से बाकायदा इसकी इजाज़तनामा भी तलब किया गया था। 14 अगस्त 1947 को पाकिस्तान की आज़ादी वजूद में आई। 11 माह बाद शाया होने वाले डाक टिकट पर यौम आज़ादी, यानी 9 जुलाई 1948 को जो डाक टिकट भी मिलता है उस पर पाकिस्तान का यौम आज़ादी जो है वो 15 अगस्त ही तहरीर किया हुआ है। मगर हमने जो सालगिरह पहली मनाई थी फर्स्ट ईयर की जो थी वो हमने 15 अगस्त को नहीं मनाई थी, 14 अगस्त को मनाई थी। बहरहाल कहते हैं कि एक दस्तावेज 1947 का इंडियन इंडिपेंडेंस एक्ट, इंडियन जो एक्ट है बरतानवी पार्लियामेंट ने मंजूर किया, जिसकी तौसीक शहनशाह बरतानिया जॉर्ज शीशम ने की थी, वो भी 18 जुलाई 1947 को की। इस कानून की एक नकल पाकिस्तान के सेक्रेटरी जनरल चौधरी मोहम्मद अली ने, जो बाद में पाकिस्तान के वज़ीर आज़म भी बने, उन्होंने कायदे आज़म मोहम्मद अली जिन्ना को 24 जुलाई 1947 में, क्योंकि कि पाकिस्तान विल कम इनटू बीइंग विल बी इंडिपेंडेंट ऑन 15 अगस्त 1947, और ये जो मरास्ता था ये कायदे आज़म मोहम्मद अली जिन्ना को भिजवा दिया गया था। ये कानून 1983 में हुकूमत बरतानिया की शाया करदा दस्तावेज़ द ट्रांसफ़र ऑफ पावर की जिल्द 12 के सफ़ा 234 में भी, वो जो कानून जिसके तहत पाकिस्तान और इंडिया को इंडिपेंडेंट किया गया था, द ट्रांसफ़र ऑफ पावर के जो पेज नंबर 234 के ऊपर ये अल्फाज दर्ज हैं। बहरहाल 15 अगस्त 1940, इसका लुबे लुबाब यह है कि 15 अगस्त 1947 से बरतानवी इंडिया में दो आज़ाद ममलकतें कायम की जाएंगी, जो कि बिलतरतीब इंडिया और पाकिस्तान के नाम से होंगी। ये कानून जो था वो ये एक्ट ये था, और जैसे मैंने कहा था ट्रांसफ़र ऑफ पावर के सफ़ा नंबर 234 जिल्द 2 के बीच में ये इसका इंदराज है। बाद में इस कानून में इन ममलकों से मतलब नई ममलकतें, और मुकर्रर दिन से मुराद 15 अगस्त की तारीख होगी। ट्रांसफ़र ऑफ पावर जिल्द 12 के सफ़ा नंबर 234 में ये तहरीर जो है ये पूरा का पूरा एक्ट मौजूद है। 17 अगस्त 1947, अब 14 अगस्त को पाकिस्तान बनता है, 17 अगस्त 1947 अब जब पाकिस्तान और इंडिया वजूद में आ गए तो फिर क्योंकि ये ममलकतें दोनों अंडर ब्रिटिश रूल में थीं, और बरतानिया ने जब इनको आज़ाद किया तो आज़ाद करने के फौरन बाद अक्वामे मुत्तहिदा की यूनाइटेड नेशन की रुकनियत के लिए अप्लाई करना था। 15 अगस्त को ये ममलकतें आज़ाद होती हैं और बरतानिया इनकी यूनाइटेड नेशन की मेंबरशिप के लिए जो एप्लीकेशन जमा होती है दैट इज़ ऑन 17 अगस्त। उन्होंने कहा कि बरतानिया फौरी तौर पर पाकिस्तान की तरफ से दरख्वास्त दायर करे कि जब पाकिस्तान 15 अगस्त को एक आज़ाद ममलकत बन जाएगा। अब ये मेमोरेंडम्स या ये जो नोटिफिकेशंस थे ये बिफोर द इंडिपेंडेंस ऑफ पाकिस्तान एंड इंडिया, कि 14 को आपने क्या करना है, 15 को क्या करना है, 16 को क्या करना है, और 17 तारीख को वो एप्लीकेशन दायर की जानी थी। 12 अगस्त 1947 इंडिया और पाकिस्तान की रुकनियत के इस्तेहकाक पर सेक्रेटरी अक़वामे मुत्तहिदा के मेमोरेंडम की प्रेस रिलीज से एक इक्तबास है। वो इक्तबास क्या था कि कानून आज़ादी हिंद करार देता है, यानी हिंदुस्तान पाकिस्तान की आज़ादी का कानून देता है कि अगस्त 47 की 15 तारीख को इंडिया में दो आज़ाद ममलकतें बिलतरतीब इंडिया और पाकिस्तान कायम होंगी। अब माउंटबेटन, लॉर्ड माउंटबेटन की क्या मुश्किल थी कि पाकिस्तान में गवर्नर जनरल का जो ओहदा संभालना था कायदे आज़म मोहम्मद अली जिन्ना ने संभालना था, हिंदुस्तान में जो जनरल गवर्नर जनरल का ओहदा संभालना था वो लॉर्ड माउंटबेटन ने संभालना था। अब दोनों ने लॉर्ड माउंटबेटन इससे पहले, क्योंकि ब्रिटिश रूल के तहत इनकी नामजदगी थी तो पाकिस्तान को आज़ाद करना था, एक ही वक्त में यानी 15 अगस्त 07 यानी रात को 12:01 के ऊपर इन्होंने आज़ाद होना था। मगर मस्ता ये हुआ, 12:01 तो नहीं होता, यानी रात के 12 बजे के बाद क्लॉक का अगला टाइम शुरू होता है, 01, 1 सेकेंड, 2 सेकेंड, 3 सेकेंड, 1 बजता है रात का, 2 बजता है। तो जो ही रात की 14 तारीख का अख्ताम होना था, 15 तारीख को पाकिस्तान ऑटोमेटिकली 2 इंडिपेंडेंट, पेपर वर्क इसका पहले हो गया हुआ था। अब मसला ये हुआ कि लॉर्ड माउंटबेटन को 14 और 15 की दरमियानी शब नई दिल्ली में इंडिया की आज़ादी का ऐलान करना था, मुंतखब हुकूमत को इकतदार मुंतकिल करना था और ख़ुद आज़ाद इंडिया के पहले गवर्नर जनरल का लाहौर से निकलना था, हिंदुस्तान दिल्ली जाना था और वहाँ जाके उन्होंने अपना, यहाँ पे कायद आज़म को इकतदार मुंतकिल करना था और वहाँ इकतदार ख़ुद संभालना था। मसले का हल ये निकाला गया कि लॉर्ड माउंटबेटन 13 अगस्त 1947 कराची आएंगे और 14 अगस्त की सुबह पाकिस्तान की दस्तूर सार असम्बली में खिताब करते हुए जो इकतदार है वो कायद आज़म अहमद अली जिन्ना को मुंतकिल कर देंगे, मगर इम्प्लीमेंटेशन इसकी 0 आवर के ऊपर 15 अगस्त की रात को होना थी। चुनांचे ऐसा ही हुआ, 13 अगस्त को लॉर्ड माउंटबेटन कराची तशरीफ़ लाए, इसी रात कराची के गवर्नर जनरल हाउस में उनके एजाज़ में एक अशाइया दिया गया और उन्होंने अगले दिन जब कायद आज़म को उन्होंने इकतदार मुंतकिल किया, पेपर्स मुंतकिल कर दिए, मगर इकतदार को टेक ओवर करना था 15 तारीख को। उन्होंने कहा कि मैं मुल्क मौज़म की सेहत का जाम तजवीज़ करते हुए बेहद मुसर्रत महसूस करता हूँ और ये नहायत अहम और मुनफरद मौका है, आज इंडिया के लोगों को मुकम्मल इकतदार मुंतकिल होने वाला है और 15 अगस्त 1947 के मुकर्रर दिन दो आज़ाद ममलिकतें इंडिया और पाकिस्तान मोरज़ वजूद मर आ जाएंगी और हुकूमत के इस फैसले से वो आला और फनसब हासिल हो जाएगा जो दौलत मुश्तरक क़याम का वाहिद मकसद है। अब अगले दिन जुमेरात 14 अगस्त को यानी 26 रमज़ान 1366 हिजरी सुबह 9 बजे कराची की मौजूदा सिंध असम्बली की बिल्डिंग में पाकिस्तान की दस्तूर सार असम्बली का इजलास शुरू हुआ। सुबह से ही इमारत के सामने बेशुमार परवाने वहाँ मौजूद थे जिन्होंने आज़ादी की, जो आज तो मैं बल्कि देखती हूँ हर इंसान अपने तौर पे अपनी राय पेश कर रहा होता है कि कायद आज़म का ये फैसला सही था और ये फैसला गलत था, मगर वो आज़ादी के परवाने जिन्होंने कुर्बानियाँ दी थी, हकीकत में जिन्होंने कुर्बानियाँ दी थी, उन लोगों का मजमा असम्बली के सामने मौजूद था। कायद आज़म मोहम्मद अली जिन्ना और लॉर्ड माउंटबेटन एक बग्घी में सवार होकर असम्बली के हॉल तक पहुँचे, अवाम ने पुरजोश तरीके से उनका इस्तकबाल किया, बेशुमार लोग गैलरी में मौजूद थे, बेशुमार लोग असम्बली हॉल में भी मौजूद थे। कहते हैं कि दस्तूर सार असम्बली के सदर मोहम्मद अली जिन्ना तशरीफ़ फरमा थे, उनके बराबर में लॉर्ड माउंटबेटन की नशस्त थी, दोनों ने जब अपनी अपनी नशस्तें संभाली तो कार्रवाई का बाकायदा आगाज़ हुआ। सबसे पहले लॉर्ड माउंटबेटन ने शाह बरतानिया का पैगाम पढ़ कर सुनाया और पैगाम किया था, अब ये 14 अगस्त की बात है, सुबह के वक्त कराची में दस्तूर सार असम्बली में ये वाक़या हो रहा है और वो चौथे बादशाह का जो पैगाम पढ़ के सुना रहे हैं। वो कहते हैं कि बरतानवी दौलत मुश्तरका की अक्वाम की सफ में शामिल होने वाली नई रियासत के क़याम के अजीम मौके पर मैं आपको दिली मुबारक, ये बादशाह बरतानिया का पैगाम था। आपने जिस तरह आज़ादी हासिल की सारी दुनिया के हुर्रियत पसंद अवाम के लिए एक मिसाल है, मैं तवक्को रखता हूँ कि बरतानवी दौलत मुश्तरका के तमाम अरकान जमहूरी असूलों को सरबुलंद रखते हुए आपका साथ देंगे। इसके बाद लॉर्ड माउंटबेटन ने अलविदाई तकरीर की और पाकिस्तान और पाकिस्तानी अवाम की सलामती के लिए दुआ मांगी और उन्होंने कहा, अब यहाँ पर जो वो ये पहला पैगाम उन्होंने बादशाह का पढ़ के सुनाया, फिर उनका अपना पैगाम था, आज मैं आपसे वायसराय की हैसियत से, क्योंकि 14 तारीख को तो वो वायसराय थे ना इंडो पाक के, खिताब कर रहा हूँ, कल नई डोमेन पाकिस्तान की हुकूमत की बाग दौड़ आपके हाथ में होगी और मैं आपको हमसाया डोमेन ऑफ इंडिया का गवर्नर जनरल का ओहदा या सरबराह बनूंगा। दोनों हुकूमतों के कायदीन ने मुझे जॉइंट डिफेंस काउंसिल का गैर जानबदार चेयरमैन बनने की दावत दी, ये मेरे लिए एक एजाज़ की बात है जिस पर मैं उतरने की कोशिश भी करूँगा। अब दोनों इंडिया और पाकिस्तान की जो डिफेंस काउंसिल का इंडिपेंडेंट जो चेयरमैन लॉर्ड माउंटबेटन को ही बनाया गया था। کل دو نئی خود مختار یعنی 14 کو وہ ایڈریس کر رہے ہیں، 15 تاریخ کو دو نئی خود مختار ریاستیں دولت مشترکہ میں شامل ہوں گی. یہ نئی اقوام نہ ہوں گی بلکہ یہ قدیم قابل فخر تمدن کی مثال ہوں گی. ان مکمل طور پر آزاد ریاستوں کے لیڈر بڑے مدبر ہیں، دنیا بھر کی نگاہوں میں احترام سے دیکھے جاتے ہیں. ان کے شاعروں، فلسفہ دانوں، سائنسدانوں، افواج نے انسانیت کی خدمت کے لیے ناقابل فراموش کام کیے ہیں. یہ وہ ایڈریس ہے جو لارڈ ماؤنٹ بیٹن کرتے ہیں. کرنے کے بعد قائد اعظم کے ساتھ واپس تشریف لاتے ہیں، شاہی بگی میں یہ دونوں واپس آتے ہیں. اس کے بعد لارڈ ماؤنٹ بیٹن کراچی سے فلائی کرتے ہیں اور دہلی چلے جاتے ہیں. ٹھیک ہے، لارڈ ماؤنٹ بیٹن دوپہر کو 2 بجے لارڈ ماؤنٹ بیٹن کراچی سے نئی دہلی روانہ ہو گئے، جہاں اسی رات یعنی رات کو 12 بجے 14 تاریخ کے اختتام پر انہوں نے اپنا عہدہ سنبھالنا تھا بطور گورنر جنرل انڈیا کا. لارڈ ماؤنٹ بیٹن کے اعلان آزادی کے مطابق 14 اور 15 اگست کی درمیانی شب رات 12 بجے دنیا کے نقشے پر دو آزاد مملکتوں کا وجود عمل میں آیا. عین اسی وقت لاہور، پشاور، ڈھاکہ سے پاکستان براڈ کاسٹنگ سروس سے پاکستان کی آزادی کا اعلان ہوا، یعنی 00 آور کے اوپر جو ہی 14-15 تاریخ چڑھتی ہے. اس سے پہلے 14 اور 15 اگست کی درمیانی رات لاہور، پشاور، ڈھاکہ اسٹیشنز نے رات 11 بجے آل انڈیا ریڈیو سروس نے اپنا آخری اعلان، یعنی 11:59 کے اوپر آل انڈیا جو سروس تھی انہوں نے اپنی 11:59 پہ انہوں نے اپنی لاسٹ نشریات کی. یہ 14 اگست رات کے 11:59 پہ، اور 12 بجے وہ معاملہ ختم ہوا، اور اس کے بعد پاکستان کے تمام اسٹیشن سے پاکستان کا نام نشر کیا گیا. 12 بجے سے کچھ لمحے پہلے ریڈیو پاکستان کی شناختی دھن بجائی گئی اور ظہور آزر کی آواز میں انگریزی زبان میں ایک اعلان گونجا کہ آدھی رات کے وقت پاکستان کی آزاد اور خود مختار مملکت معرض وجود میں آ جائے گی. رات کے ٹھیک 12 بجے ہزاروں سامعین کے کانوں میں پہلے انگریزی اور پھر اردو میں الفاظ گونجے. میرے ابھی بھی میرے اپنے گوز بمز ہوئے ہیں. یہ پاکستان براڈ کاسٹنگ سروس ہے. آپ سوچئے جن لوگوں نے قربانی دی تھی ان پہ کیا گزری ہوگی. میں اور اگر آپ ایسا فیل کر رہے ہیں تو ان کی کیا فیلنگ ہوگی. انگریزی میں یہ اعلان ظہور آزر نے دیا، بعد میں خواجہ خورشید انور کا مرتب کیا ہوا خصوصی نغمہ، پھر سنتو خان، ان کے ہم نواؤں نے قوالی میں علامہ اقبال کی نظم ساقی نامہ کے چند بند پیش کیے. ان نشریات کا اختتام حفیظ ہوشیار پوری کی ایک تقریر سے ہوا. آدھی رات کے وقت ریڈیو پاکستان پشاور سے آفتاب احمد بسمل نے اردو میں، عبداللہ جان مغموم نے پشتو میں، اور پاکستان کے قیام کا اعلان کیا. یعنی ہر صوبے میں جو ریڈیو اسٹیشن تھا انہوں نے اپنی مقامی زبان میں پاکستان کے قیام کا اعلان کیا. جبکہ قرآن پاک کی تلاوت قاری فدا محمد نے حاصل کی. نشریات کے اختتام جناب احمد ندیم قاسمی کے لکھے ہوئے ایک نغمے پر ہوا جس کے بولتے پاکستان بنانے والے پاکستان مبارک ہو. اسی وقت اسی نوعیت کا اعلان ریڈیو پاکستان ڈھاکہ سے انگریزی زبان میں کلیم اللہ نے کیا جس کا ترجمہ بنگالی میں نشر کیا گیا. 15 اگست 1947 کی صبح ریڈیو پاکستان لاہور کی ٹرانسمیشن کا آغاز 8 بجے سورہ آل عمران کی منتخب آیات سے ہوا. آیات قرآنی کی تلاوت کے بعد انگریزی خبروں کا آغاز ہوا جو نیوز ریڈیو جو تھیں وہ نوبی نے نیوز ریڈر نوبی نے پڑھی تھی. خبروں کے بعد ٹھیک 8:30 بجے جناح کی آواز میں، قائد اعظم محمد علی جناح کی آواز میں ایک پیغام آیا جو پہلے ریکارڈ شدہ تھا، اور یقیناً ہم اس کی آڈیو کلپ 14 تاریخ کو آپ کے ساتھ سنائیں گے. اٹ از ود دا فیلنگز آف دا گریٹسٹ ہیپینیس اینڈ ایموشن دیٹ آئی سینڈ یو مائی گریٹنگ. August 15 از دا برتھ ڈے آف دا انڈیپینڈنٹ اینڈ سوورن اسٹیٹ آف پاکستان. اٹ میکس دا فلفلمنٹ آف دا ڈیسٹنی آف دا مسلم نیشن وچ میڈ دا گریٹ سیکریفائز ان دا پاسٹ فیو ایئرس ٹو ہیو اٹس ہوم لینڈ. یہ تو جن لوگوں کے پیارے اس آزادی میں کام، میرے پاس بلکہ ایک اور کلپ ہے جس کو میں نے آپ کے ساتھ اس شیئر کرنا ہے. انڈیا کے ایک بہت بڑے فریڈم فائٹر ہیں، ان کا پیغام میں نے آپ کے ساتھ شیئر کرنا ہے. آل شیئر اٹ موسٹ پرابیبلی ٹمارو. کہ یہ جو تخت دار پہ بھی چڑھایا جاتا ہے، ہر عام آدمی کو نہیں چڑھایا جاتا. یہ وہ لوگ ہوتے ہیں جنہوں نے تاریخ مرتب کرنا ہوتی ہے. قائد اعظم محمد علی جناح کا پیغام کا ترجمہ اردو میں تھا کہ بے پایا مسرت و احساس کے جذبات کے ساتھ میں آپ کو مبارکباد دیتا ہوں. 15 اگست آزاد اور خود مختار پاکستان کی پیدائش کا دن ہے. یہ مسلم قوم کی منزل مقصود کی علامت ہے جس نے پچھلے چند برسوں میں اپنے وطن کے حصول کے لیے عظیم قربانیاں پیش کیں. اپنے اس خطاب میں جناح نے پاکستان کے تمام شہریوں کو پاکستان کی خود مختار مملکت کے قیام کی مبارکباد پیش کی اور کہا کہ اس نئی مملکت کے وجود میں آ جانے سے پاکستان کے باشندوں پر زبردست ذمہ داریاں عائد ہوتی ہیں. آج میں اور آپ انہی ذمہ داریوں کو بھولے ہوئے ہیں. کہنے والا ہمیں کہہ دیتا ہے کہ یس اٹس اے اسلامک اسٹیٹ, مگر ہمارا پاکستان میں تمام لوگوں نے جو اس میں شامل ہوئے وہ اس جد و جہد کے بیچ میں شامل ہوئے. اور قائد اعظم نے کہا کہ اب دکھانا ہے, ثابت کرنا ہے کہ کس طرح ایک قوم جس میں مختلف عناصر شامل ہیں آپس میں مل جل کر صلح صفائی اور آشتی کے ساتھ رہتی ہے. اب اگر اس وقت کے اخباروں کو بھی, ڈان آپ کو بتائیے, یہ پرانا اخبار ہے, اگر اس وقت کے اخباروں کو بھی دیکھ لیں تو پاکستان کا یوم پیدائش, انگلینڈ کے جو مراسلے ہیں یا جو یہ ڈاکیومنٹس ہیں ان تمام میں یوم آزادی 15 اگست ہی مینشن ہے. ایون جو پہلا ڈاک ٹکٹ 9 جولائی کو جاری ہوتا ہے اس کے اوپر بھی پاکستان کا انڈیپینڈنس ڈے 15 اگست ہی درج ہے. اسی دن یعنی 15 اگست 47 کی صبح اخبارات نے پاکستان کے یوم آزادی کے حوالے سے خصوصی شمارے شائع کیے. انگریزی کے ڈان اخبار نے اپنی اشاعت کا کراچی سے آغاز کیا اور ان کا جو ہائی لائٹ تھی یعنی شاہ سرخی تھی, مے پاکستان پراسپر آلویز, لارڈ ماؤنٹ بیٹن کے پیغام کو انہوں نے ہائی لائٹ کیا تھا. اللہ تعالیٰ ہمیشہ پاکستان کو ترقی اور کامیابی کی طرف گامزن رکھے, آمین. یعنی یہ جو لارڈ ماؤنٹ بیٹن نے 14 تاریخ کو جو پیغام دیا تھا وہ پیغام شہ سرخی بنا تھا ڈان اخبار کی. اس سرخی کے نیچے شائع ہونے والی خبر میں لارڈ ماؤنٹ بیٹن کی تقریر کا مکمل, جو ابھی انہوں نے پاکستان کی جنرل اسمبلی میں جو تقریر کی تھی اس کا متن مکمل طور پہ شائع کیا گیا تھا. قائد اعظم محمد علی جناح کا ایک پیغام بھی شامل تھا جو کہ 10 اورنگزیب روڈ نئی دہلی سے جاری کیا گیا تھا, اگرچہ اس پیغام کے اجرا کی تاریخ درج نہیں تھی. سرکاری احکامات اور کاغذات میں یوم پاکستان کا جو تذکرہ, اب اس پوری کی پوری گفتگو کا میرا مقصد یہ ہے کہ پاکستان کا یوم پیدائش 15 اگست 1947 جو کہ 27 رمضان جمعہ کا دن بنتا ہے, ہم اس کو 14 تاریخ کو کیوں سیلیبریٹ کرتے ہیں. اگلی تفصیل کچھ اسی طرح کی ہے. 15 اگست 1947 کو پاکستان کا پہلا گزٹ بھی جاری ہوا جس میں محمد علی جناح کی بطور گورنر جنرل پاکستان مقرر کی جانے اور ان کا عہدہ سنبھالنے کے بارے میں درج تھا. اسی روز لاہور ہائی کورٹ کے چیف جسٹس جسٹس عبد الرشید نے قائد اعظم محمد علی جناح سے پاکستان کے پہلے گورنر جنرل کے عہدے کا حلف 15 تاریخ کو انہوں نے حلف لیا. 14 تاریخ کو اختیارات منتقل کر کے گئے تھے لارڈ ماؤنٹ بیٹن, مگر جو ان سے حلف لیا تھا وہ چیف جسٹس جسٹس عبد الرشید نے لیا تھا, لاہور ہائی کورٹ کے چیف جسٹس نے. پاکستان کے قیام کے پہلے برس کسی کو اس معاملے میں ابہام نہیں تھا کہ پاکستان کا یوم پیدائش جو ہے وہ 15 تاریخ ہے. 19 دسمبر 1947 کو پاکستان کے محکمہ داخلہ نے اپنے مراسلے میں ایک 1948 کی سالانہ تعطیلات کا اعلان کیا. اس میں 1948 کے لیے یوم پاکستان کی تعطیل کے آگے 15 اگست کی تاریخ درج ہے. یعنی ایک سے زیادہ سندیں موجود ہیں جن کا اندراج مختلف جگہوں پہ ہے جس میں یہ ذکر کیا گیا ہے کہ پاکستان کا یوم پیدائش 15 اگست ہے. 1948 کی پہلی سہ ماہی میں پاکستان کے محکمہ ڈاک نے, جیسا میں نے آپ سے کہا کہ 9 جولائی کو جو ڈاک ٹکٹ جاری کیا گیا تھا اس میں بھی 15 اگست کا ہی تھا. ابتدائی ڈاک ٹکٹوں کی ڈیزائننگ اور جو اس کو چھاپنے کا کام کا آغاز کیا. یہ 4 ڈاک ٹکٹوں کا سیٹ تھا جن کی ابتدائی 3 ڈاک ٹکٹ جو ہے ایکسٹرنل پبلسٹی ڈپارٹمنٹ, آئی وش کہ میں آئی کین شو یو دیز ٹکٹس, اینی ویز یہ وہ ابتدائی 4 ٹکٹس تھے. اب جیسے آپ سے کہا نا کہ ڈان اخبار جو پہلا شائع ہوتا ہے اس میں بھی 15 اگست کی تاریخ تھی, مگر یہ 14 کا جو مخمصہ ہم ہر جگہ پہ کنفیوز کرنے کے لیے چیزیں پیدا ہوتی چلی گئی, تو باقاعدہ اس پہ ریسرچ کی گئی ہے کہ یوم آزادی 15 اگست سے 14 اگست پہ کیسے منتقل ہوا. نیشنل ڈاکیومنٹیشن سینٹر کیبنٹ ڈویژن اسلام آباد کے سے رابطہ کیا گیا اور وہاں سے وہ کہتے ہیں فائلوں کے مطالعے سے پتہ چلا کہ منگل 29 جون 1948, آپ کو میں نے شیئر کیا کہ 48 جو پہلا ڈاک ٹکٹ پاکستان کے فرسٹ برتھ ڈے کو شائع ہوا تھا وہ 9 جولائی کو شائع ہوا تھا, اور اس میں بھی پاکستان کے یوم پیدائش 15 اگست تھا. مگر ایک اور چیز ہوئی کہ 29 جون 1948 کو کراچی کے وزیر اعظم نواب زادہ لیاقت علی خان کی زیر صدارت کابینہ کا اجلاس ہوا, جس میں وزیر خارجہ, وزیر مواصلات, قانون اور محنت, وزیر مہاجرین اور آبادکاری, وزیر خوراک, یعنی تمام وزراء جو تھے موجود تھے. اجلاس میں فیصلہ کیا گیا کہ پاکستان کے پہلے یوم آزادی کی تقریبات 15 اگست کی بجائے 14 اگست کو منائی جائیں. اب کون کون موجود تھا؟ پاکستان کے جناب لیاقت علی خان موجود تھے, اس کے علاوہ ہمارے ڈائریکٹر قمر الزمان موجود تھا, ہمارے وزیر خوراک تھے, وزیر صنعت و زراعت تھے, وزیر داخلہ تھے, اطلاعات اور نشریات کے وزیر موجود تھے, لیاقت علی خان ذاتی طور پہ موجود تھے, اور ان تمام نے مشترکہ, قائد اعظم وہاں پہ موجود نہیں تھے, ان تمام نے مشترکہ طور پہ فیصلہ کیا کہ پاکستان کا جو پہلا یوم پیدائش ہے وہ 15 کی بجائے ہم 14 کو منائیں گے. اب وزیر اعظم لیاقت علی خان مرحوم, جو اس وقت وزیر اعظم تھے, انہوں نے کابینہ کو بتایا کہ ہم نے فیصلہ تو کر لیا کہ 15 کی بجائے ہم 14 کو. کابینہ کے اب بتایا قائد اعظم محمد علی جناح بیمار تھے, تو لیاقت علی خان مرحوم نے یہ فیصلہ تو کر لیا مگر انہوں نے کابینہ کو بتایا گو ہم نے اس یہ فیصلہ کر لیا ہے مگر اس کی ہم پہلے قائد اعظم محمد علی جناح تک یہ پیغام پہنچائیں گے اور ان کا اپروول لازمی ہے. تو لیاقت علی خان مرحوم نے کہا کہ وہ یہ معاملہ گورنر جنرل کے علم لائیں گے, یعنی قائد اعظم محمد علی جناح کے, اور جو حتمی فیصلہ قائد اعظم محمد علی جناح کریں گے, یعنی اگر وہ ہمیں الاؤ کریں گے کہ ہم یوم آزادی 14 کو منائیں تو ہم اس کو امپلیمنٹ کریں گے. باقاعدہ ان کی فائلز تک اس میں درج ہیں. ترجمہ اس کا جو قائد اعظم کو پیغام بھیجوایا گیا کہ معزز وزیر اعظم نے یہ ذمہ داری سنبھال لی ہے کہ قائد اعظم تک وہ یہ تجویز پہنچائیں گے کہ ہمارا یوم آزادی کی تقریبات 15 اگست کی بجائے 14 اگست کو منائی جائیں. اب اس فائل میں یہ تحریر نہیں تھا کہ کیا وجہ تھی کہ انہوں نے 15 کی بجائے 14 تاریخ کو یوم آزادی, اس کی ڈیٹیل نہیں ہے. یوم آزادی کی تقریبات 15 کی بجائے کیا دلائل پیش کیے گئے وہ ان کا اندراج نہیں ہے. بریکٹ میں لکھا ہے کہ قائد اعظم نے تجویز کو منظور کر لیا. فائل آگے چلتی ہے, اگلے صفحات میں کیس نمبر CM 48/54 12 جولائی 1948 کے تحت کابینہ کے ڈپٹی سیکرٹری ایس عثمان کے دستخط کے ساتھ تحریر ہے کہ ایس عثمان کو ہدایات دی گئی ہیں کہ وزیر اعظم کی زیر صدارت جو 29 جون 1948 کو فیصلہ ہوا کہ یعنی قائد پاکستان کا یوم پیدائش 15 اگست کی بجائے 14 اگست کو منایا جائے, تو گورنر جنرل قائد اعظم محمد علی جناح نے اس کو اپروو کر دیا. بہرحال اس حکم نامے میں کہا گیا کہ ملک کے پہلے یوم آزادی کی تقریبات 14 اگست کو منائی جائیں گی اور اس دن پورے پاکستان میں چھٹی ہوگی, تمام عوامی عمارتوں کے اوپر جھنڈا لہرایا جائے گا. مگر صاحب اب اس کا محرک کیا تھا؟ وہ محرکات کا کہیں بھی اندراج نہیں ہے. یہ جو میں ایک آپ کے ساتھ لیٹر شیئر کرنا چاہ رہی ہوں کہ جب اس میں شجاعت عثمان جو ڈپٹی سیکرٹری ٹو دا کیبنٹ تھے, انہوں نے وزیر داخلہ ڈپٹی سیکرٹری خان بہادر کو مخاطب کیا اور انہوں نے اطلاع دی کہ 15 کی بجائے 14 اگست کو یوم آزادی منایا جائے گا. میرے پیارے احمد علی, آپ نے چند روز قبل کابینہ کے فیصلے کے بارے میں پاکستان کے یوم آزادی کی تقریب 14 اگست کو منائی جائے گی دریافت کیا تھا کہ کیا یہ فیصلہ صرف اس سال کے لیے یا ہمیشہ کے لیے؟ میں آپ کو بے صراحت بتاتا ہوں کہ تصدیق کرنا چاہتا ہوں کہ نہ صرف اس سال یعنی 14 اگست 1948 بلکہ آنے والے تمام سالوں کے بیچ میں پاکستان کا یوم آزادی 14 اگست کو منایا جائے گا. مجھے یقین ہے کہ آپ ہر شخص کو اس سے آگاہ کریں گے. بہرحال اس فیصلے کا, کابینہ کے اس فیصلے کا اطلاق ہوا اور جناب 14 کی بجائے وہ جو پاکستان کا یوم آزادی تھا وہ 15 کی بجائے 14 کو، مگر کچھ اور چیزیں تھیں وہ 15 کو ہی کی گئیں، جیسے مثال کے طور پر ڈان اخبار، کیونکہ ہر انسان ہر آرگنائزیشن اس کے مطابق، ڈان نے یوم آزادی 15 کو ہی منایا تھا پہلا والا، کیونکہ سڈنلی یہ فیصلہ ہوا تھا. وہ کہتے ہیں کہ تب سے لے کے آج تک پاکستان کا یوم آزادی 14 کو منایا جاتا ہے، اور یہ 14 کی تاریخ اس وقت کے وزیر اعظم لیاقت علی خان اور ان کے وزیروں اور مشیروں کے مشورے سے، اور اس کے بعد قائد اعظم کی اجازت نامے سے یہ ڈیٹ ہوئی تھی. بہرحال مجھے یقین ہے کہ کچھ کو یہ چیز ناٹ ویری یوزفل، بٹ یس اٹس اے کنفیوژن کہ پاکستان ہم کہتے ہیں 14 اگست 1947
جب بھی آپ
جمعے کے دن رمضان کی 27 کو،
پیدائش کو تو آپ نہیں رو سکتے نا، پیدائش تو 15 اگست کو اور 27 رمضان جمعے والے دن ہوئی، کیونکہ لارڈ ماؤنٹ بیٹن اینڈ برٹش نے اعلان کیا کہ کل آزادی ہوگی، اور اب آپ اس کو 12 کو سیلیبریٹ کر رہے ہیں، 10 کو سیلیبریٹ کر رہے ہیں، اٹ ڈزنٹ ریلی میٹر.
نہیں، اس کے محرکات نہیں بتائے گئے نا. دیکھیے اس کے، میں بلکہ کبھی کبھی سوچتی ہوتی ہوں، میں جب اس پورے کی پوری ڈیٹیل کو جب میں نے دیکھا تو میں نے کہا کہیں کجی شروع میں ہی آ گئی تھی، جو چیز جو ہے عمارت کو اسی طرح سے رہنے دو. مگر اس کے محرکات نہیں بیان کیے گئے تھے. جناب لیاقت علی خان مرحوم وہاں موجود تھے، ان کے کابینہ کے ارکان موجود تھے، مگر کہیں اس پہ وہ نوٹس نہیں ملتے کہ کن محرکات کی بنا پہ یہ جو سیلیبریشن کی ڈیٹ تھی واز چینج فرام 15 to 14. اب میرا یہ تمام کی تمام تحریر کو آپ کے ساتھ شیئر کرنے کا مقصد یہ ہے، آپ کے بھی بچے ہیں، اپنے بچوں کے دل میں پاکستان کی محبت ضرور ڈالیے گا. اور آج کا بچہ یقیناً زیادہ ٹیکس ہیوی ہے، اور وہ جب ان چیزوں کو دیکھتا ہے کہ اچھا 14 اگست کو اینڈ ماما کہہ رہی ہے بڑا عظیم دن تھا، 27 رمضان جمعے کے دن پاکستان آزاد ہوا تھا، اب وہ جب بچہ گوگل کرتا ہے تو وہ کہتا ہے ماما یو ڈونٹ نو دا ہسٹری، آن 14 اگست دا ڈے واز 26th of Ramadan اینڈ اٹ واز ناٹ فرائیڈے، اٹ واز تھرسڈے. تو وہاں پہ ہمیں صحیح انفارمیشن یا صحیح معلومات کی بات. آپ مجھے ذاتی طور پر آج سے تقریباً 1 سال پہلے تک میں یہی سمجھتی تھی انڈیا 15 کو مناتا ہے، ہم 14 کو مناتے ہیں. آئی ڈیڈ ناٹ نو دیٹ.
مگر یہ آپ کی بہت ہی انٹرسٹنگ تحریر ہے، اور یہ تحریر کے بعد جو ہے میں یہ کہتا ہوں کہ جیسے اب میری برتھ ڈے ہے، جیسے 14 اگست میری برتھ ڈے ہے، مگر میں ہمیشہ 10 اگست کو منا لوں.
آپ جب مرضی منائیں، مگر نہیں ماجد بھائی دیکھیے فیکٹس کی بات ہے، ہم کہتے ہیں جمعۃ الوداع کو پاکستان
15 اگست کو ہوا نا، پیدا تو 15 اگست کو ہوا ہے.
وی ڈونٹ سیلیبریٹ اٹ، وی ڈونٹ ٹیل آور کڈز.
یس،
ہم کہتے ہیں دیکھیے آپ اگر اٹکے رہیں گے نا تو مرغے کی ایک ٹانگ آپ اٹکے رہیں.
ہاں، مگر 15 اگست کو پیدا ہوا ہے.
پاکستان کا یوم پیدائش از 15 اگست.
یس،
اینڈ اکارڈنگ ٹو دا ریکارڈ 15 اگست از 27th of Ramadan جمعۃ الوداع کا دن بنتا ہے.
دونوں قومیں جو ہیں انڈیا اور پاکستان ایک دن آزاد ہوئی.
دیٹس واٹ آئی وانٹڈ ٹو سے. آئی ریسٹ مائی کیس سر. ہر بات پہ اٹک جاتے ہیں، میں کیا کروں.
کچھ اس پروسیس کے پیغامات لیتے ہیں، پروگرام میں واپس آئیں گے. اس کے فوری بعد
بٹالہ سپر مارکیٹ کا ذکر کرنا چاہتی ہوں. 200 مارکم روڈ پہ بٹالہ سپر مارکیٹ، 200 مارکم روڈ بٹالہ سپر مارکیٹ، ضرور تشریف لے کے جائیں اور گروسری کیجئے گا. بٹالہ سپر مارکیٹ پہ مصطفیٰ کو ملیے گا، ہر طرح کی گروسریز، بڑا اسٹور ہے، وافر سامان ہے، دام بہت مناسب ہے. اینڈ وی گاٹ ٹو سپورٹ دیم، وی گاٹ ٹو ڈو آر گروسریز فرام دیئر، دیر از نو کمپرومائز واٹ سو ایور.
آپ سی آئی بی سی گلوبل منی ٹرانسفر کے ساتھ بہت ہی آسانی سے اپنے گھر سے ودیش پیسے بھیج سکتے ہیں، وہ بھی $0 ٹرانسفر فی پر. آپ پیسے آن لائن یا سی آئی بی سی کے موبائل ایپ سے بھیج سکتے ہیں. آج ہی اپنا پہلا ٹرانسفر کریں اور پائیں $50. ادھک جانکاری کے لیے cibc.com/transfer پر جائیں.
ڈائیورس یا کسٹڈی دی لڑائی زندگی دی سب تو اوکھی لڑائی ہوندی ہے، کیونکہ تسی اس شخص نال لڑ رہے ہوندے ہو جس نال تہاڈا گھر، پریوار تے تہاڈے بچے سانجے نے. اس وقت کئی سوال اٹھتے نے کہ پراپرٹی کس کول جائے گی، کسٹڈی کس نوں ملے گی، تے زندگی دی سب تو پیاری دولت بچے کس کول رہن گے.
SNS lawyers ko inna sare sawalan de jawab te tuhade haq layi ladan waste liyaqat hai. Apne haq janan layi ya salan lain layi aaj hi SNS lawyers nu call karo 416-655-2000.
ਓ ਮੈਂ ਕਿਹਾ ਜਲਦੀ ਤਿਆਰ ਹੋ ਜਾ, ਫਰਨੀਚਰ ਪਸੰਦ ਕਰਦੇ ਕਰਦੇ ਵੀ ਟਾਈਮ ਲੱਗਣਾ।
ਹਾਂ, ਸੋਡੀ ਫਰਨੀਚਰ ਹੀ ਤਾਂ ਜਾਣਾ ਹੈ, ਆਪਣੇ ਘਰ ਦੇ ਕੋਲ ਏਅਰਪੋਰਟ ਰੋਡ ਵਾਲੀ ਲੋਕੇਸ਼ਨ ਤੇ।
ਹੁਣ ਨਹੀਂ, ਹੁਣ ਆਪਾਂ ਉਹਨਾਂ ਦੀ ਕੈਨੇਡੀ ਲੋਕੇਸ਼ਨ ਤੇ ਜਾਣਾ। ਹੁਣ ਉਹਨਾਂ ਦਾ ਪੂਰਾ ਸਟਾਫ ਪੂਰੀ ਕੁਆਲਿਟੀ ਨਾਲ ਇੱਕੋ ਛੱਤ ਨੀਚੇ ਆਪਣੀਆਂ ਸਰਵਿਸਿਜ਼ ਦੇਵੇਗਾ।
ਸੋਡੀ ਫਰਨੀਚਰ ਕਮਿਊਨਿਟੀ ਦਾ ਸਭ ਤੋਂ ਪੁਰਾਣਾ ਫਰਨੀਚਰ ਸਟੋਰ ਹੁਣ ਆਪਣਾ ਫਰਨੀਚਰ ਕੈਨੇਡੀ ਲੋਕੇਸ਼ਨ ਤੋਂ ਹੀ ਸੈਲ ਕਰੇਗਾ। ਆਪਣੀ ਪਸੰਦ ਦਾ ਫਰਨੀਚਰ ਵਧੀਆ ਡੀਲਸ ਤੇ ਲੈਣ ਲਈ ਅੱਜ ਹੀ ਆਓ ਇਹਨਾਂ ਦੀ ਕੈਨੇਡੀ ਲੋਕੇਸ਼ਨ 142 Kennedy Road South Brampton Day. Call 905-874-7171.
جیسے مزید کاروبار اور خدمات دوبارہ کھل رہی ہیں، ہم سب کو ایک دوسرے کو محفوظ رکھنے کی کوشش جاری رکھنی چاہیے۔ جسمانی فاصلہ رکھنے کا عمل جاری رکھیے اور 2 میٹر کا فاصلہ رکھیں۔ جہاں جسمانی فاصلہ رکھنا دشوار ہو اور لازمی ہو، وہاں فیس ماسک پہنیں۔ کثرت سے ہاتھوں کو دھونا جاری رکھیں۔ اگر آپ کو فکر ہو کہ آپ کو COVID-19 ہو سکتا ہے یا آپ کا سامنا وائرس سے ہوا ہے تو آپ معائنہ کروائیں۔ گھر کے اندر یا باہر محفوظ رہیں، زندگیاں بچائیں۔ مزید معلومات کے لیے ontario.ca/coronavirus ملاحظہ کریں۔ حکومت اونٹیریو کی جانب سے ادائیگی کردہ۔
امی جان سلام، پیسے مل گئے؟
جیتی رہو۔ ہاں ہاں بیٹا، اس بار سیلری جلدی مل گئی کیا؟
نہیں امی، زوم کیے ہیں۔
زوم کیا مطلب؟
زوم مطلب فاسٹ اینڈ ریلائبل منی ٹرانسفر۔ ابھی ڈاؤن لوڈ کیجئے زوم منی ٹرانسفر ایپ فرام پے پال، دیٹس XOOM، اور اپنے موبائل سے پیسے ٹرانسفر کیجئے، بینک ڈپازٹس، کیش پک اپ یا موبائل ریچارج۔
اب پاکستان پیسے بھیجیے صرف چند کلکس کے ذریعے۔
زوم، اب پے پال سروس، تیز، آسان اور محفوظ منی ٹرانسفر۔
تو وقت کے ساتھ بدلے انٹرٹینمنٹ کے سادھن بھی۔ اب کیبل، سیٹلائٹ یا IPTV باکس کی کوئی ضرورت نہیں۔ آج ہی ڈاؤن لوڈ کریے eBaba انٹرٹینمنٹ ایپ۔ eBaba انٹرٹینمنٹ ایپ Android TV اور سیٹ ٹاپ باکس Google Play Store پر اویلیبل ہے۔ سو جلدی سے جلدی خود بھی یہ ایپ ڈاؤن لوڈ کیجیے اور اپنے فیملی فرینڈز کے ساتھ یہ جانکاری شیئر کیجیے۔ eBaba انٹرٹینمنٹ ایپ۔
ویپ سے ڈینٹل کوریج نہیں، مگر صاحب آپ پریشان مت ہوئیے گا، ڈاکٹر فیاض قریشی اب 2 کلینک سے آپ کو سروس دیتے ہیں، کسی اور جگہ جانے کی ضرورت نہیں ہے۔ تمام ڈینٹل ٹریٹمنٹ انڈر 1 روف، روٹ کینال، آرتھوڈونٹکس ٹریٹمنٹ ہے، بریسز ہے، سرجیکل ایکسٹریکشن ہے، تو بس صرف ایک ہی نام، ڈاکٹر فیاض قریشی، مسز ساگم اور اسکاربرو۔ آپ اپنی مرضی سے اپوائنٹمنٹ بنائیے۔ خواتین کے لیے پردے کا خاص انتظام اور فیمیل ڈینٹسٹ 9052325678 2325678۔ ڈاکٹر فیاض قریشی۔
سوری، وی آر آن، ایم سو سوری، میں میک اپ کر رہا تھا، یہاں مقابلہ بڑا سخت اور مقابلہ، وہ بھی میں بھی جب اندر آیا تو میں نے دیکھا کہ شہزے جی اپنی فل لگا کے، یہاں وہاں لگا کے پورا یہ کر رہی تھی، تو میں نے کہا کہ میں بھی نکالوں اپنا نکال۔ Welcome back to radio and TV all together. بہت بہت شکریہ آپ لوگوں کے پروگرام کو دیکھنے کا، سننے کا، اینڈ میوزک سے پتہ لگ گیا ہوگا آپ کو کہ شہزاد جی آ گئی ہمارے میدان میں، اور پاکستان، ہندوستان اور دنیا بھر کی تازہ ترین خبروں کے ساتھ۔ شہزاد جی ویلکم۔
جی تھینک یو سر، بڑی مہربانی۔ آپ بالکل ویسے لگ رہے تھے جیسے لوگ آج کل وہاں پہ بجلی نہیں آ رہی تو پریشان ہے نا، ویسے آپ لگ رہے تھے کچھ مجھے پریشان جب آپ آئے شیشے کے سامنے ایسے ایسے کرنے کے لیے۔
تو اسی لیے میں نے کہا کہ نہیں نہیں، دیکھے نا آپ مقابلہ ہے یہاں پر، تو جب میں دیکھتا ہوں کہ میرے سامنے جو بیٹھی ہوئی شخصیت ہے انہوں نے لپسٹک لگا لی اور پورا، تو میں نے بھی کہا، میں نے کہا میں بھی اپنا मामला मैं तय कर दूँ।
ठीक है, बस वो मामला तय करने के लिए ना हमारे एक पंजाबी भाई जो है वापडा के दफ्तर में गए।
अच्छा,
तो वहाँ पे वो जो वापडा के जो हेड बैठे हुए थे उनको कहने हैं, पाजी नमस्ते, बिजली कदों आएगी साढ़े घर? तो उन्होंने कहा कि भाई बिजली का तो मैं तुम्हें बाद में बताऊंगा, ये नमस्ते शमस्ते क्या है? कहने जी अस्सलाम वालेकुम तो नहीं कह सकता, अस्सलाम वालेकुम का मतलब है मे गॉड्स ब्लेसिंग्स बी ऑन यू, जो तुम साढ़े नाल कर रहे हो गॉड दी ब्लेसिंग नहीं भेज सकता तुहानू। तो जनाब ये मामलात होते हैं, हाँ देखें मामलात बड़े सख्त होते हैं जनाब, जिस वक्त कोई मुकाबले पे आ जाए तो मुकाबले पे आ जाए। ठीक है, अच्छा मजीद भाई, हम इससे पहले कि अपना कार्यक्रम शुरू करें, हम अपने कुछ पैगामात सुना देते हैं अपने स्पॉन्सर्स के। एक तो ये कि प्लीज हमारी अच्छी वेबसाइट जो है उसमें बहुत अच्छी खबरें होती हैं, हम आपको हमेशा बताते हैं, eawaz.com बहुत अच्छी खबरें हैं उसके ऊपर, आप प्लीज उनको फॉलो करें। मजीद भाई देखें आप कैसे बिल्कुल लाइन पे आ गए हैं, मेरे मेकअप के टिप्स जो हैं सारे फॉलो करना शुरू हो गए हैं, वो लाइफस्टाइल सेक्शन में आपको नजर आएंगे हमारी वेबसाइट पे eawaz.com।
जरूर जाना पड़ेगा, उधर
जाना पड़ेगा। और इसके अलावा बड़ी हसीन वहाँ पे हॉलीवुड की जो एक्ट्रेसेस लड़कियां हैं उनके बारे में खबरें हैं, तो वो भी आपको देखने के लिए जाना पड़ेगा। कोई बात नहीं, उनके एजेंट्स को हम कॉन्टेक्ट कर लेंगे। तो जनाब बहुत अच्छी खबरें हैं वहां पे, लोकल खबरें हैं, एंटरटेनमेंट, लाइफस्टाइल, मेडिसिन जो लेटेस्ट अब जो आ रही हैं, और भी बहुत कुछ है। इसके अलावा हम हमेशा आपको कहते हैं हमारे प्लीज टीवी के प्रोग्राम्स ही आवाज टीवी, उनके अच्छे प्रोग्राम्स जो हैं आप देखें और अपनी अच्छी फीडबैक हमको भेजें कि आपको कैसे कितने अच्छे लग रहे हैं, कैसे अच्छे नहीं कितने अच्छे आपको लग रहे हैं। ठीक है जनाब, और इसी तरह हमारे जो अच्छे जो स्पॉन्सर्स हैं उनके बारे में भी प्लीज आप एक तो हमें अच्छी राय भी दें और आप इनके अच्छे जाके खाने और चीजें भी खरीदें। तो हमारे पहले जो हैं स्पॉन्सर वो हैं विलेज टेस्ट से फैसल चट्ठा साहब होते हैं, और बहुत यहाँ पे अच्छे खाने आपको पता ही है, और आप टेक अवे कर सकते हैं या बैठ के भी आप वहाँ पे खा सकते हैं। आप इनको फोन कर सकते हैं 9052323663, न्यू फातिमा ग्रोसर्स, यहाँ पे होते हैं कादर भाई, आप इनके पास भी जा सकते हैं, जो चीजें आपको चाहिए आपके पसंद की वो आपको यहाँ पे मिल सकती हैं। इनका नंबर है 9058487000, एशियन फूड सेंटर, वो सब जो आपको चाहिए आम फल से जामुन वगैरह, तो आप इनको विजिट कर सकते हैं ऑन 9057931338 पे कॉल भी कर सकते हैं आप इनको। अतियास फ्रेश फार्म, इनके पास बहुत डिफरेंट किस्म के ग्रोसरीज हैं, तो अगर आपको डिफरेंट कुजींस बनानी है तो आप इनको कर सकते हैं ऑन 4169011333। एसएस पेंटिंग, आपको कोई भी अगर प्रोफेशनल पेंट्स करवाने हैं अपने घर में या अपने दुकान पे तो या कहीं पे भी किसी आउटलेट पे, तो सलीम सिद्दीकी साहब को फोन कीजिए ऑन 6472711974, बटाला सुपरमार्केट, इनके पास भी वो सब चीजें जो आपको चाहिए हैं और मुनासिब रेट्स में, तो आप इनको कॉल कर सकते हैं ऑन 4162643111। और कैलेडन सब्जी फार्म, आपको हम बहुत दिनों से बता रहे हैं कि इनका अपना फार्म है 100 एकड़ पे है, तो आप इनके पास जाके इनकी जो ताज़ी सब्जियां जो रोज़ की रोज़ ये लाते हैं अपने कैलेडन सब्जी फार्म जो इनका जो आउटलेट है उसके ऊपर, तो आप उधर जाके खरीद सकते हैं। ये लोग जो है एयरपोर्ट और मेफील्ड के एरिया में है, और इनका नंबर है 9058409000, और इसके अलावा 9059653633। तो मजीद भाई अब हम शुरू करेंगे अपनी खबरें। अब हम सबसे पहले तो वही शुरू कर लेते हैं अपना, वही जो वी चैरिटी के मामलात हैं माजिद भाई, वो तो किसी तरह ठंडे होते हैं अब नजर भी नहीं आ रहे हैं, तो वो चलते जा रहे हैं। तो आज 3 लोगों का इस सिलसिले में इंटरव्यू लिया गया है, एक तो जो यूथ मिनिस्टर हैं बर्दीश चगड़, एक जो एम्प्लॉयमेंट मिनिस्टर हैं कार्ला कुलथ्रू, और इसके अलावा जो प्रिवी काउंसिल के जो क्लर्क हैं ईन शुगर्ट, उनके जो है आज इंटरव्यूज लिए गए थे। और हमने सुना है जो रिपोर्ट्स अभी तक हमारे पास आई है कि काफी ग्रिलिंग इन लोगों की गई है और इनसे पूछा गया ये क्या। अब इसमें जो ये जो ईन शुगर्ट हैं, ये इनके जो कमेंट्स हैं दे आर वेरी वेरी क्रिटिकल, क्योंकि बाकी जो हैं वो तो लिबरल गवर्नमेंट की वो हैं मिनिस्टर्स हैं, तो जाहिर है कि कहीं पे ऐसा लग सकता है कि वो शायद लिबरल गवर्नमेंट को जो है प्रोटेक्ट करेंगी। अब ये जो प्रिवी काउंसिल के क्लर्क हैं, ये जाहिर है कि ये जरा इनको अपना फेयरली देना पड़ेगा कमेंट, ब्यूरोक्रेट हैं ये, तो ये ब्यूरोक्रेट हैं और इनके जो कमेंट्स हैं वो कहते हैं कि ये हो ही नहीं सकता कि ये जो सारे मामलात थे इसके अंदर प्रेजुडिस दिखाई गई थी, क्योंकि इसके अंदर जो हैं द प्रिंसिपल्स ऑफ ऑडिट एंड ड्यू डिलिजेंस वर रिस्पेक्टेड टू द ट्यून ऑफ द इंटरेस्ट ऑफ द क्राउन। तो ये नहीं है कि ये इसमें बस ऐसे ही इसको उठा लिया इस चैरिटी को और इसको वो सारा कुछ दे दिया, ऐसे पॉसिबल नहीं है। वो कहते हैं मेरा अपना पर्सनल ये भी अंडरस्टैंडिंग है कि इसके अंदर ड्यू डिलीजेंस की गई थी, और प्राइम मिनिस्टर साहब जो हैं और उनकी जो चीफ ऑफ स्टाफ हैं केटी टेलफर्ड, उन्होंने खुद इंडल्ज करने के बजाय उन्होंने ये काम ऑफिशियल्स को दे दिया था कि तुम लोग ये वेटिंग प्रोसेस सारा करो और फिर जो तुम्हें बेस्ट चैरिटी लगे इस काम के लिए उसको सामने लेकर आओ। तो मुझे नहीं लग रहा कि किसी सूरत में भी इसमें प्रेजुडिस दिखाया गया है। लेकिन इसमें जो मेन पॉइंट वहां पे फिर से एक दफा उठाया गया कि अगर ये कॉन्फ्लिक्ट ऑफ इंटरेस्ट नहीं था ट्रूडो साहब का, जबकि कि उनको पता था कि उनकी माँ भी और बीवी भी और ब्रदर भी इसमें इन्वॉल्व हैं चैरिटी में, तो उनको आके जरा अपने आप को क्लैरिफाई कर लेना चाहिए था, जो उन्होंने नहीं किया, जो कि बाद में आके ट्रूडो साहब ने आके एक्सप्लेनेशन दी भी थी। लेकिन ये बस एक पॉइंट जो है ये स्टिकिंग पॉइंट है उसके अंदर। बहरहाल इनके जो पॉइंट्स थे वो काफी मुझे लगता है कि लिबरल गवर्नमेंट के उसमें जा सकते हैं। अच्छा, कल हमने आपको बताया था कि एंड्रू शीयर साहब जो आउटगोइंग कंजर्वेटिव लीडर हैं उनसे हमारी कुछ बातचीत होगी, तो हमारी आज उनसे बात हुई थी और हमने आपको कल यही बताया था कि हम वी चैरिटी के मामलात में उनसे बात करेंगे, और जो कैनेडा के जो मामलात चल रहे हैं यूएसए के और चाइना के साथ उस पर हमने उनसे बात की, और ये जो अभी जो फॉर्मर बैंक ऑफ कैनेडा के गवर्नर मार्क कार्नी जो है जिनसे कि वो ट्रूडो साहब जो हैं वो लेना चाहते हैं एडवाइस लेना चाहते हैं जो बजट का डेफिसिट है, तो ये इन सारे सवालों पे मजीद भाई आज हमने एंड्रू शीयर साहब से बात की। वी चैरिटी के मामले पे एंड्रू शीयर साहब का कहना था कि ये इंतहाई गलत चीज है जो कि और प्रेसिडेंस है जो कि लिबरल गवर्नमेंट जो है सेट कर रही है, और वो कहते हैं कि हम कंजर्वेटिव पार्टी में हमेशा इस चीज को अपोज करते रहेंगे। हमने बहुत दफा कहा है लिबरल पार्टी को कि अगर उनको खुद को रेस्क्यू करना है इस चीज से, तो उनको चाहिए कि वो प्रेस करें अपने प्राइम मिनिस्टर को भी और अपने जो फाइनेंस मिनिस्टर हैं बिल मॉर्नियो उनको भी कहें कि वो स्टेप असाइड करें, क्योंकि ये इनके अपने इमेज के लिए अच्छा नहीं है। इसके अलावा उन्होंने कहा कि मैं तो शायद चला जाऊंगा, लेकिन मेरे बाद जो भी कोई आएंगे लोग वो इस चीज को जो है आगे इसी तरह यानी कंजर्वेटिव पार्टी इस चीज को परस्यू करती रहेगी। चाइना और जो अमेरिका के साथ जो ट्रेड के मामलात चल रहे हैं उसके ऊपर एंड्रू शीयर साहब का कहना यह था कि अमेरिका के साथ तो जो हमारे ट्रेड के मसले हैं उसको ठीक तरह से हैंडल नहीं किया गया है, अगर उसको ठीक तरह से हैंडल किया जाए तो चीजें जो है स्मूथली चल सकती हैं। लेकिन चाइना के ऊपर उन्होंने बड़ा क्रिटिसाइज किया, उन्होंने कहा कि कोई भी डेमोक्रेटिक गवर्नमेंट्स जो हैं चाइना की जिस तरह की अनएथिकल प्रैक्टिसेस हैं उनके साथ वो नहीं चल सकती हैं। उन्होंने इस बात पर कहा कि एक ब्लॉक हमको बनाने की जरूरत है जो लाइक माइंडेड नेशंस का होए, और उसके साथ जैसे कि उन्होंने नाम लिया ऑस्ट्रेलिया और न्यूजीलैंड और इंग्लैंड का उन्होंने नाम लिया, उन्होंने कहा कि इस तरह के कंट्रीज जो कि लाइक माइंडेड कंट्रीज हैं जो कि डेमोक्रेसी को फॉलो करते हैं उनके साथ मिलकर हमको एक प्रेशर ग्रुप बनाना पड़ेगा ताकि चाइना की ये जो बुलिंग है इसका जो है सामने किया जा सके, क्योंकि उनके जितने भी जो मामलात वो सामने आ रहे हैं और जो वो ट्रेड में भी हमारे साथ कर रहे हैं दे आर एब्सोल्युटली अनफेयर। मैं इसको चीज को बिल्कुल हम एंडोर्स एज अ पार्टी नहीं करते हैं। तीसरी चीज जो मैंने उनसे पूछी कि बैंक ऑफ कनाडा के जो फॉर्मर गवर्नर थे मार्क कार्नी, इनको अब लाया जा सकता है इनकी एडवाइस लेने के लिए कि डेफिसिट जो है बजट का उसको कैसे कम किया जाए, तो एंड्रू शीयर साहब ने उस पर अपने बहुत ज्यादा जो है रिजर्वेशन शो किए। उन्होंने कहा कि ये वो आदमी है जिसको कि जब ये स्टीफन हार्पर के जमाने में भी थे तो कोई इनको पसंद नहीं किया जाता था, इनकी पॉलिसीज के ऊपर जो है कैनेडियंस ने कभी भी बहुत ज्यादा सेटिस्फेक्शन शो नहीं की, और इन्होंने ऐसा कोई अमेजिंग काम नहीं किया था कि जिसकी की वजह से इनको वापस लाया जाता एज एन एडवाइजर जो कि ट्रूडो साहब लाने की कोशिश कर रहे हैं। तो मुझे नहीं लगता कि ये जो डेफिसिट के जो मामलात हैं और जिस तरह से ये रेकलेस स्पेंडिंग की गई है उसके ऊपर जो है ये उनको कोई जो है एडवाइस दे सकते हैं। तो ये जनाब आज उनके साथ हमारी बातचीत थी, और जो है फिर उन्होंने हमने ये भी कहा कि भई आप अब हमें कहाँ नजर आएंगे, तो वो कहने लगे कि मैं जहां पे भी आपको नजर आऊंगा तो वहां पे कैनेडियंस को सर्व करता नजर आऊंगा।
जहां तक कार्नी का ताल्लुक है, बनी वाज़ अ गवर्नर ऑफ बैंक ऑफ कनाडा
जी,
पूरी दुनिया में रिसेशन आया हुआ था,
कनाडा
वाज वन ऑफ द ओनली कंट्रीज जहां पर रिसेशन सिर्फ छू के चला गया, एंड हमारे नेबरिंग फ्रॉम कंट्रीज में भी और पूरी दुनिया में यूरोप में बड़ा बुरी तरह का,
ये हमने कल बात की थी ना। हाँ जी बिल्कुल,
हाँ तो ये
लेकिन ये शीर साहब इस बात को नहीं मानते,
द क्रेडिट इज ड्यू, आई मीन गिव द क्रेडिट टू देम। जहां तक स्कैंडल्स का ताल्लुक है कि ट्रूडो साहब को छोड़ना चाहिए, जब एयरबस का स्कैंडल आया था तो उस वक्त तो मलरूनी साहब ने छोड़ा नहीं था अपनी जगह को। सो आई मीन यस आई कैन अंडरस्टैंड, हमेशा मैं ये कहता हूँ कि बींग एन ऑपोजिशन लीडर या बींग एन ऑपोजिशन, यस यू हैव ऑल द राइट्स टू dig in all these things.
Yeah.
But be fair with everybody.
Yeah, yeah. तो बहरहाल उनका ये कहना था जो हमारी उनसे बातचीत हुई एक्सक्लूसिवली जो हमारे क्वेश्चन से उनसे तो वो उसमें उन्होंने ये कहा. अच्छा जनाब, ये बहुत दिनों से ये खबरें सामने आ रही थी कि शायद ट्रूडो साहब जो हैं बिल मॉर्नियो को जो फाइनेंस मिनिस्टर हैं उनको हटा दें. तो आज उन्होंने बहुत वेहमेंटली कहा है कि मैं बिल्कुल इनको फायर नहीं कर रहा हूं. और अपोजिशन पार्टीज भी आपको पता ही है, और आज तो शीर साहब ने भी कहा कि हम बड़े अरसे से कह रहे हैं, तो वो कह रहे थे इनको आप हटा दें, ये जो है ये कॉन्फ्लिक्ट ऑफ इंटरेस्ट था जिसके के अंदर ये एंटर हुए वी चैरिटी के साथ, तो इनको ऐसे मामलात नहीं रखने चाहिए थे और एक्सप्लेन करना चाहिए था. ट्रूडो साहब ने कहा है कि हम इनको बिल्कुल अपनी पोजीशन से नहीं हटा रहे हैं. टोरंटो डिस्ट्रिक्ट स्कूल बोर्ड जो है जी, उसने आज अपना एक पूरा प्लान जनाब रिलीज किया है जिसमें कि वो बता रहे हैं कि सितंबर में हम रीओपनिंग जो है वो कैसे कर सकते हैं. और उसके अंदर वो इंडिकेट कर रहे हैं कि जो बच्चे हैं वो फॉल में उनकी लर्निंग जो है वो कैसी होगी. इसका जो नाम है, ये जो पूरी इन्होंने आज डेटा रिलीज किया है, जो अपना प्लान रिलीज किया है, इसका नाम है रिटर्निंग टू स्कूल अ गाइड टू सेफ रीओपनिंग ऑफ TDSB विच इज टोरंटो डिस्ट्रिक्ट स्कूल बोर्ड. और इसके अंदर बोर्ड ने सारे वो हेल्थ और सेफ्टी मेजर्स जो हैं वो लिखे हुए हैं, और वो कह रहे हैं कि ये जो लर्निंग मॉडल्स जो हैं ये जाहिर है चेंज हो जाएंगे और हम ये जो सारी चीजें हैं उनको हम फॉलो करेंगे. और हमने ऑलरेडी जो है स्कूल बोर्ड को वहां पे बता दिया है कि आपने क्या क्या चीजें फॉलो करनी है, एंड दे मस्ट बी फॉलोड. और वो कह रहे हैं कि हम समझते हैं कि हमको जो सपोर्ट है सेप्टेम्बर में दूसरे जो स्कूल बोर्ड हैं उनसे भी मिलेगी. टोरंटो के जो मेयर हैं जी जॉन टोरी साहब, उन्होंने आज 80 रिकमेंडेशंस दी हैं टोरंटो पुलिस को, और उन्होंने कहा है कि हमको एक टेबल पे बैठ के इन सब के ऊपर बात करनी पड़ेगी. उन्होंने कहा कि ये जो 80 रिकमेंडेशंस हैं दे विल एड्रेस जो है बहुत प्रॉम्प्टली जो रेसिज्म का इशू है सिटी के अंदर, जिसमें कि हमको बहुत ज्यादा रिफॉर्म लाने की जरूरत है. और वो कह रहे हैं कि ये रिफॉर्म्स जो हैं दे आर फॉर रियल, और ये इनके ऊपर प्रोग्रेस और काम जो है जल्दी शुरू हो जाना चाहिए, अगर क्योंकि हमें बहुत ज्यादा जो शिकायतें हो रही हैं, तो अगर हम ये सारा टोरंटो पुलिस का इमेज ठीक करना चाहते हैं तो इसके ऊपर ये काम करना पड़ेगा. ये बहुत लॉन्ग डिस्कशंस हैं और बहुत लॉन्ग रिकमेंडेशंस हैं. तो हमारे पास अभी तो बहुत 3-4 बस पॉइंट्स आए थे, जैसे ही हमारे पास पूरी रिपोर्ट आएगी हम अपनी eawaz.com पे वो सारी उनकी रिकमेंडेशंस डाल देंगे. आज जी ओंटेरियो गवर्नमेंट ने भी, और वैसे तो फेडरल गवर्नमेंट ने भी जो है, हमने आपको कुछ दिन पहले बताया था कि उन्होंने कुछ एड दी थी $5 million की, लेकिन आज उन्होंने उसको बढ़ा के फेडरल गवर्नमेंट ने $25 million का कर दिया है. तो ऑल टुगेदर अब वो $30 million हो गया. और इसी तरह जो ऑन्टेरियो गवर्नमेंट है उसने भी प्लेज किया है $2 million. ये जो अभी बेरूत के अंदर जो एक्सप्लोजन्स हुए थे माजिद भाई, उसके सिलसिले में वो ये सारे दे रहे हैं, और वो कह रहे हैं कि ये जो सारे जो फैमिलीज जो हैं ये अफेक्टेड हैं उसकी वजह से उसको दिया जाए. लेकिन वेयर एज जो फेडरल गवर्नमेंट है उसका और तरीका है देने का. इन्होंने जो ऑन्टेरियो गवर्नमेंट है इन्होंने जो है वो चैरिटीज जैसे कि रेड क्रॉस की तरह की हैं उनको दिया है, और उनको कहा है कि आप जो हैं इनको असिस्ट करें उन फैमिलीज को जो कि ये जो August 4 को ब्लास्ट हुआ था उसमें जो है अफेक्टेड हैं. SIU जो है जी, जो वो अब कह रही है कि हमने कुछ डेटा हम अब जमा हम कर सकते हैं, क्योंकि हमें बहुत सारी कंप्लेंट्स मिली हैं सेक्सुअल असॉल्ट की. और जो है वो बहुत सारे लोग जो उन्होंने कहा कि जब पुलिस फोर्स सामने आई तो उसमें लोग जो हैं उसमें उनकी डेथ्स हो गई और बहुत सारी. और ये हमने आपको कल ही बताया था कि ओंटेरियो की ह्यूमन राइट्स जो कमीशन है उसने ये रिपोर्ट सामने लेकर आई थी कि जो ब्लैक्स हैं उनको बहुत ही डिसअप्रोप्रिएटली जो है वो डील किया जाता है, और उसके अंदर उनको जो है ज्यादा उनकी परसेंटेज है. तो उस सिलसिले में आज SIU ने ये कहा है कि हम ये सारा डाटा जो है हम ये कलेक्ट कर रहे हैं और हम फाइंड आउट करना चाहते हैं कि कहाँ पे कमी है और कहाँ पे लूप होल्स जो है उनको प्लग किया जा सकता है, ताकि लोगों के इसको फेयर जस्टिस दी जा सके. टोरंटो के अंदर जी बहुत ज़्यादा कंसर्न हाई होता जा रहा है, क्योंकि जो जो डिफरेंट एयरपोर्ट्स हैं टोरंटो के उसके अंदर जितने भी इंटरनेशनल फ्लाइट्स जो हैं वो आ रही हैं उनके अंदर ज़्यादातर फाइंड आउट किया जा रहा है कि वहाँ पे जो लोग हैं उनको COVID-19 होता है, और उसकी वजह से जो है ये ओंटेरियो के अंदर जो है बढ़ते जा रहे हैं इसके नंबर. उन्होंने कहा कि अगस्त के अंदर जो अभी तक जुलाई से लेके अगस्त अभी तक जितनी भी जो फ्लाइट्स आई थी उन सब में हमने जब लोगों के टेम्परेचर्स लिए तो हमें पता चला कि लार्ज majority of these people, especially 8 flights का जो उन्होंने जिक्र किया है जो कि ज्यादातर हमारे पाकिस्तान वगैरह इन इलाकों से आई हैं, तो वो कहते हैं कि इन सब को जब हमने किया तो उसमें लार्ज मेजोरिटी ऑफ जो पैसेंजर्स थे उनको COVID-19 था. तो ये अब हेल्थ ऑफिशियल्स जो हैं उनका बहुत ज्यादा जो है कंसर्न है, बहुत ज्यादा कंसर्न है. जी बिल्कुल. एयर ट्रेवलर्स जो हैं जी, उनको आज जो है अनाउंस किया गया है, ये एक नई पॉलिसी सामने आई है। उन्होंने कहा है कि जितने भी लोग हैं जो कि एयर ट्रेवल अप करेंगे वो फेस कवरिंग पहनेंगे, और अगर उन्होंने मास्क नहीं पहने होंगे तो उनको जो है उनसे पूछा जाएगा कि आपको क्या वजह है। तो अगर आपने तो कोई प्रॉपर रीजन दिया कि जी मैं पर्सन विद डिसेबिलिटी हूं या मुझे सांस की प्रॉब्लम है, तो फिर उसके लिए आपके पास एक सर्टिफिकेशन होनी चाहिए, और अगर वो सर्टिफिकेशन आपके पास नहीं होएगी, वो सर्टिफिकेट नहीं होएगा, तो फिर एट ऑल कॉस्ट आपको जो है फेस को कवर करना पड़ेगा, उसके बगैर आप ट्रेवल नहीं कर सकेंगे। अच्छा जनाब, एक रिपोर्ट आई है कनाडा रेस्टोरेंट्स इंडस्ट्री की तरफ से, और इन एसोसिएशन विद डलहौजी यूनिवर्सिटी जो है, और उसमें उन्होंने कहा है कि जो रेवेन्यूज हैं इसमें रेस्टोरेंट इंडस्ट्री में, दे विल टच $20 billion $20 billion विच मीन्स कि रेस्टोरेंट, हाँ कि रेस्टोरेंट इंडस्ट्री तो बिल्कुल बर्बाद ही हो जाएगी, बिल्कुल बर्बाद हो जाएगी,
स्पेशली जब लोग घरों से काम कर रहे हैं, तो जी जी उसके अंदर मेजॉरिटी ऑफ द पीपल आर नॉट गोइंग टू बी वर्किंग एंड फ्रॉम वहाँ, और तो वो लंचेस वगैरह जो है उनके कॉफी शॉप जो है वो बंद हो जाएंगे, बिजनेस टोटली
जब लोग आएंगे नहीं तो। हाँ, और उन लोगों ने बहुत, फिर उन्होंने बहुत सारे लोगों का ही जो डलहौजी यूनिवर्सिटी के साथ इन्होंने ये रिसर्च की है, उसमें उन्होंने तकरीबन जो है कोई 10,000 से ऊपर, 11,000 आप समझ लें कैनेडियंस का उन्होंने इंटरव्यू लिया था, जिसमें कि उन्होंने कहा कि ना सिर्फ ये कि हम घर से काम करना चाहते हैं, बल्कि हम रेस्टोरेंट के अंदर जाके काम तो करना ही नहीं हम चाहते, हम करना ही नहीं चाहते, तो इसलिए उसकी वजह से काफी ये मतलब है दे आर इन क्वाइट डायर स्ट्रेट्स जो रेस्टोरेंट इंडस्ट्री है। अच्छा जी, इटोबिको के एरिया में एक बड़ी अफसोस की खबर हुई है कि दो बच्चियां थीं और दो बच्चे थे, एक बच्ची थी एक लड़का था और अपने बाप के साथ था, और उसको एक गाड़ी जो है वो हिट करके गई है, और उसमें जो बच्चा है वो बिल्कुल छोटा सा था, 3 साल का था, उसकी डेथ हो गई है, और बच्ची जो है वो ओल्डर थी इससे, तो उसको लेकर गए हैं, बड़ी क्रिटिकली वो इंजर्ड है, और बाप भी उनको हॉस्पिटल में लेके गए हैं, लेकिन इस सिलसिले में अब हुआ ये है कि जो ड्राइवर था वो भाग नहीं गया इनको हिट करके, वो सीन के ऊपर ही रहा, तो पुलिस ने फिर उसको पकड़ लिया है, लेकिन वो खुद भी जो ड्राइवर है वो खुद भी बहुत ज्यादा जो है बुरे तरीके से, वो पता नहीं कैसे उसने किया कि वो खुद भी इंजर्ड था, तो उसको भी अब जो है पुलिस लेकर गई है। तो अब जब ये सारे कहते हैं कि वो हमें उसकी इंजरीज का तो नहीं पता, लेकिन जब ये अब सारी इंजरीज वगैरह से जब ये लोग निकल के आएंगे तब हम इन्वेस्टिगेशन शुरू करेंगे एंड विल फाइंड आउट कि हुआ क्या है, लेकिन अपेरेंटली वो कहता है कि वो ऐसे टर्न ले रहा था और ऐसे करके तो उसने हिट कर दिया उन लोगों को। हाँ जी, वेरी सैड न्यूज। यस, पुलिस जो है जी वो तकरीबन यॉर्क यूनिवर्सिटी के नज़दीक एक आदमी की तलाश में है, वहाँ पे एक औरत जो है उसने पुलिस को फोन करके कहा था कि एक आदमी है उससे मैंने कोई हेल्प लेने की कोशिश की, वो मेरे पास आ गया, उसने मुझे फिर सेक्सुअली असॉल्ट किया और फिर उसके बाद भाग गया वहां से। तो उसने जब पुलिस को फोन किया तो पुलिस वहां पे आ गई, तो अब जो पुलिस है उस सस्पेक्ट को जो है वो फाइंड आउट करने की कोशिश कर रही है, और उसने कहा है कि ये जो है आदमी, इसका नाम जो है सेथ रेमनंड है, 23 ईयर्स का है, और 2 counts ऑफ एक्सटॉर्शन, 2 counts ऑफ सेक्सुअल असॉल्ट, 2 counts ऑफ ओवरकमिंग रेजिस्टेंस बाय चोकिंग इसमें है, क्योंकि ये वो आदमी है जो कि ऑलरेडी भी वांटेड लिस्ट में था। Exactly. तो ये इसको जो है उन्होंने आइडेंटिफाई कर लिया है, तो वो कह रहे हैं पुलिस के जहां पे भी कहीं नजर आए, ये क्लीन शेविंग है, शेवन है, और ब्राउन इसकी आईज हैं, तो अगर कहीं पे किसी को नजर आता है तो हमें बताएं। न्यूजीलैंड की जी हम बड़ी तारीफें कर रहे थे बहुत दिनों से, तो न्यूजीलैंड के अंदर के जी 100 days हो गए हैं कोई केसेस नहीं आए, अब 102 days के बाद यहां पे कुछ केसेस जो हैं, 4 cases जो हैं सामने आने शुरू हुए हैं, और इसमें जो उनकी जो प्राइम मिनिस्टर हैं वो कह रही हैं कि अब हम स्पेशली जो ऑकलैंड का एरिया है जो कि उनका वन ऑफ द बिगेस्ट सिटीज है, उसको वो कह रहे हैं कि वी आर मूविंग ऑकलैंड टू अलर्ट लेवल 3 फ्रॉम मिडनाइट टुमारो टिल फ्राइडे, और इसका मतलब ये है कि वो कहती हैं कि लोगों को हम कह रहे हैं कि वो घरों में रहें और बार्स एंड रेस्टोरेंट्स ऑकलैंड में सब शट डाउन रहेंगे फॉर 3 days। वो कहते हैं 3 days हम स्टडी करना चाहते हैं, अगर केसेस ऊपर ना गए फिर तो हम खोल देंगे।
और डेंजरस बात क्या है शादी जी यहाँ पर, कि ये लोग कहीं बाहर से नहीं आए, एक ही फैमिली के सारे 4 अफराद,
yes, ये वहीं से है, वहीं से वहीं हो रहा है,
तो yes, ये yes, मालूम करने की कोशिश कर रहे हैं कि अगर ये बाहर से नहीं आए हैं तो अब किन किन लोगों से इनकी मुलाकात हुई है, कहाँ से इनको आया है, क्योंकि सिर्फ 4 है सेम फैमिली के, तो दैट इज अगेन
Concerning. Yes, तो इसलिए उन्होंने कहा है जी कि अब हम देखेंगे, अगर तो इसके बाद अगर ये ना केसेस ऊपर गए फिर तो हम आपको अलाउ कर देंगे, अगर गए तो फिर ये शट डाउन रहेगा। टर्की के अंदर जी उन्होंने जो ईस्टर्न मेडिटेरेनियन सी है उसके अंदर उन्होंने कहा कि हम ऑयल एंड गैस की एक्सप्लोरेशन अब शुरू कर रहे हैं, और इसमें उनका झगड़ा जो है ग्रीस के साथ और ज्यादा तेज हो गया है, ग्रीस इस बीच जो है वो यूरोपियन यूनियन के पास गया है और वो कह रहा है कि टर्की को रोकें, तो अब देखते हैं कि यहां पे मामला कैसे होंगे, क्योंकि آلریڈی بھی اس ریجن کے اندر کافی گرمی ہے. ملیشیا کے جو ایکس فائنینس منسٹر ہیں جناب, ان کا نام ہے لیام گوان, انجینئر 59 ایئرز کے ہیں. ان کو آج اور ان کی بیوی کو جو ہے منی لانڈرنگ کے کیسز میں چارج کیا گیا ہے. انہوں نے یہ سارے چارجز کو ڈینائی کیا ہے. انہوں نے کہا کہ ایم ناٹ پلیڈنگ گلٹی, اور انہوں نے کہا کہ یہ سارا پولیٹیکلی موٹیویٹڈ ہے اور جو گورنمنٹ ہے ان کو پھنسانے کی کوشش کر رہی ہے. جبکہ ملیشیا کی جو اینٹی کرپشن کمیشن ہے انہوں نے کہا کہ یہ ٹوٹلی پروفیشنلی اور ٹرانسپیرنٹ طریقے سے کیا جا رہا ہے, اور ہم بالکل کوئی بھی وی ہیو ناٹ بین انفیئر ود مسٹر لم. تو اب دیکھیں گے کہ اب آنے والے دنوں میں کیا ہوتا ہے. یہ ایک ڈیولپنگ اسٹوری ہے. یو کے جو ہے جی انگلینڈ, اس نے وہ کہہ رہا ہے کہ ہمارا جو امپلائمنٹ ریٹ ہے یا کہ ان امپلائمنٹ ریٹ آپ کہہ سکتے ہیں, وہ بہت زیادہ گر گیا ہے. اور وہ کہہ رہے ہیں کہ جو ہمارا ریٹ 2009 میں تھا وہ اس کو اب ہم پھر سے وہ ٹچ کر رہے ہیں. وہ اس میں کہہ رہے ہیں, اور بڑی مجھے حیرت ہوئی جب میں یہ رپورٹ پڑھ رہی تھی, وہ کہہ رہے ہیں کہ ہمارے مارچ کے اندر 730,000 لوگوں نے اپنی جاب کو لوز کیا, اور جولائی کے اندر 81,000 لوگوں نے اپنے جابس کو لوز کیا, لیکن پھر بھی جو افیشل ان امپلائمنٹ ریٹ ہے اٹ از اسٹیشنری, اٹ اسٹینڈز ایٹ 3.9 جو کہ ہمارا پہلے بھی تھا. اب یہ ماجد بھائی مجھے بڑی حیرت ہوئی کہ اگر اتنے لوگوں کو جابز ہی نہیں ہیں تو ان کا ان امپلائمنٹ ریٹ سیم کیسے ہے, اسٹیشنری کیسے ہے. تو اب یہ بات بڑی عجیب ہے. اچھا جی, عرفہ باجی نے کچھ تو اس کو ٹچ کیا ہے اس چیز کو کہ رشیا جو ہے اب اپنی وہ لے کر آ رہا ہے, اور ہم بھی بہت دنوں سے آپ کو بتا رہے تھے کہ اپنی اب یہ جو نئی ویکسین لا رہے ہیں جس کا نام ہے, جس کا کہ انہوں نے نام دیا ہے سپٹنک فائیو, وہی اپنی جو سیٹلائٹ تھی اس سے ریلیٹ کر کے انہوں نے کیا ہے. تو اب اس کے اوپر بہت سارے کنسرنز ہو گئے ہیں, لیکن ڈبلیو ایچ او کہہ رہا ہے کہ وی آر ڈیلنگ ود رشین سائنٹسٹ, تو ہم کو پتا چل جائے گا. لیکن رشین سائنٹسٹ بھی اس بیچ میں, آپ کو پتا ہی ہے کہ رشیا میں لوگ زیادہ بول نہیں سکتے جو کمیونسٹ ریجیم کی وجہ سے, تو لیکن وہاں پہ انہوں نے کچھ جب ان کو اپروچ کیا اور پوچھنے کی سائنٹسٹوں سے وہاں پہ کوشش کی گئی ہے, تو انہوں نے کوئی کنفرم نہیں کیا کہ اس کے کوئی ریزلٹس پازیٹیو ہیں یا نہیں ہیں. تو اب لیکن ڈبلیو ایچ او کہہ رہا ہے کہ ہم پروب کرنے کی کوشش کر رہے ہیں کہ اس بات میں کتنی سچائی ہے. انڈونیشیا کے اندر جی شروع ہو گئی ہیں ہیومن ٹرائلز, جو چائنا نے جو اپنی وائرس کی یہ جو ویکسین جو تھی کووڈ 19 کی, سائنو ویک بایو ٹیک نے جو بنائی تھی, جو ہم آپ کو بتاتے رہے ہیں, اور وہ کہہ رہے ہیں کہ اب یہ دس از انٹری فیز 3 ٹرائلز. فیز 3 ٹرائلز یہ ہوتا ہے کہ میس جو ہیومن ٹرائلز ہوتی ہیں وہ ہوتی ہیں, اور ملیشیا میں وہ اس لیے شروع کر رہے ہیں کیونکہ وہ کہہ رہے ہیں, چائنا کہہ رہا ہے کہ ہم نے آلریڈی 5,000 ہیلتھ آفیشلز جو برازیل کے اندر ہیں, جو کہ سیکنڈ سب سے زیادہ افیکٹڈ کنٹری ہے, اس کے اندر ہم نے شروع کیے تھے اور ہمیں بہت پازیٹو ریزلٹس آئے ہیں. تو اس لیے یہ فیز 3 کے ٹرائلز ہم اب ملیشیا میں شروع کر رہے ہیں. ہاں جی, تو سوری انڈونیشیا میں ہم شروع کر رہے ہیں. اچھا جی, ٹرمپ صاحب کے ساتھ کل بڑا عجیب ایک معاملہ ہوا. کل وہ ایک بریفنگ کے لیے آئے کووڈ 19 کی, اور اچانک سے ان کو ایک دم سے بریفنگ روم سے لے کے چلا گیا, اور پھر تھوڑی دیر کے بعد وہ آئے تو لوگوں نے پوچھا وہاں پہ جرنلسٹوں نے کہ کیا ہوا. کہتے ہیں ہمیں, مجھے یہاں پہ جو وائٹ ہاؤس کے پاس ہی ایک شوٹنگ کا انسیڈنٹ ملا تھا, یعنی سننے کو ملا تھا اور ہوا ہے, تو ہم نے خیر اس کو اب کنٹرول کر لیا ہے. تو وہ تو یہ بہت ہی ابرپٹ تھا, پہلے وہ آئے ایک دم سے سیکورٹی گارڈز ان کو لے گئے, پھر ان کو لے کر آ گئے. تو خیر یہ جو ہے وہ ادھر پاس ہی ہے, 17 اسٹریٹ اور سلوینیا اسٹریٹ کے پاس ہے, وہ کہتے ہیں کہ یہاں پہ ہوا ہے. بٹ اینی ویز جو ہے وہ اب ڈیٹرمن کرنے کی کوشش کر رہے ہیں کہ سسپیکٹ جو ہے اس کا کیا موٹیو تھا, کیا تھا یہ تھا. جو بائیڈن صاحب نے جی آج اناؤنس کر دیا ہے فارملی کہ کمالا ہیرس جو ہیں, جن کی عمر 55 ایئرز ہے, وہ اب ان کی وائس پریزیڈینشیل کینڈیڈیٹ ہوئیں گی. اور اگر یہ ایسا ہوا تو دس از گوئنگ ٹو بی فار دا فرسٹ ٹائم کہ کوئی جو ہے افریقن امیرکن لیڈی اتنی بڑی پوزیشن پہ جو ہے اس کو پوسٹ کیا جائے گا. تو یہ آج جو ہے وہاں پہ کافی وہاں پہ ایکسائٹمنٹ ہے. لیکن وہاں پہ جو ایکسپرٹس ہیں وہ کہہ رہے ہیں کہ یہ کمالا ہیرس صاحبہ جو ہیں انہوں نے کبھی بہت واؤ کام نہیں کیا. جس وقت یہ اٹارنی جنرل تھیں وہاں پہ کیلیفورنیا میں, اور جس وقت ڈسٹرکٹ اٹارنی بھی تھی سین فرانسسکو میں, تو ان کو بہت سارے ایشوز کے اوپر ان کی گرپ نہیں تھی, جیسے کہ جو ریسزم کے معاملات ہیں اور طرح کے ہیں. تو کافی ایکسپرٹس نے آج جب جو بائیڈن صاحب نے یہ اناؤنس کیا تو اس کے اوپر کافی مطلب ہے کہ ایکسپرٹس کے جو ہیں کرٹیسزم آئے ہیں اس کے اوپر. دا پرنٹ کی جی ایک بڑی انٹرسٹنگ آج اسٹوری ہے, بسمی تسکن کی لکھی ہوئی ہے یہ, اور یہ کہہ رہی ہیں کہ جس وقت فیبرری کے مہینے میں سی اے کے جب کلیشز جامعہ نگر میں شروع ہوئے تھے, تو دلی پولیس نے بڑے الیگیشنز انہوں نے لگائے ہیں. دا پرنٹ نے انہوں نے کہا ہے کہ جی دلی پولیس نے الیجڈلی 15 عورتوں اور 30 مردوں کو سیکچولی اسالٹ کیا تھا, और वो कहते हैं कि ये जो थे जामिया मिलिया के जो स्टूडेंट्स थे, ये जब निकले प्रोटेस्ट के लिए सीए के, तो जामिया नगर के लोगों ने भी इनको ज्वाइन कर लिया, और जिस वक्त ये बाहर निकले और पार्लियामेंट की तरफ जा रहे थे तो दिल्ली पुलिस ने इनके ऊपर ना सिर्फ हमला किया बल्कि इनको सेक्सुअली असॉल्ट किया। और वो द प्रिंट का ये कहना है कि ये झूठी और बनाई हुई खबरें इसलिए नहीं है क्योंकि जिन लोगों ने इनका ट्रीटमेंट किया था, जिन डॉक्टर्स ने, हमने उन डॉक्टर्स से पूछा है कि किस तरह औरतों के प्राइवेट पार्ट्स जो हैं उनके ऊपर किया गया, और फिर किस तरह मर्दों के भी जो प्राइवेट पार्ट थे उनको भी किया गया, और कैसे वो लोग जो हैं इतनी जख्मी और इंजर्ड हालत में आए और डॉक्टर्स ने उनको ट्रीट किया। फिर तो वो कह रहे हैं कि इस तरफ जो है गवर्नमेंट की कोई नहीं है, और इनकी जो एज बता रहे हैं वो कि 15 साल से लेके 60 ईयर्स तक के लोग थे इसके अंदर। अच्छा जी, द वायर की आज एक न्यूज़ है, उमर मकबूल साहब ने ये लिखी है, और इसमें उन्होंने कहा है कि वहाँ पे जो शोपियाँ के अंदर जो इंडियन मिलिट्री ने जो भी कुछ दिन पहले क्लेम किया था कि हमने जो जुलाई जो 17 को जुलाई 17 को जो हमने 3 मिलिटेंट्स जो हैं वो मार गिराए गए हैं, द वायर ने एक पूरी इन्वेस्टिगेटिव रिपोर्ट उसके ऊपर आज जारी की है, और उन्होंने कहा है कि हम जब वहां पे गए तो हमने वो जो हाउस ओनर था उससे हमने पूछा कि असल मामला क्या है। वो होम ओनर कहता है कि एक आदमी मेरे पास आया था और उसने कहा कि मुझे घर दें, उस घर में दो लोग और भी आ गए, और होम ओनर की बीवी है जो वो कहती है कि जिस वक्त ये आए तो उसके बाद जाके इन्होंने मेरे बेटे से कहा कि हमारे पास